नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल साउन 14 गते बुधबार, श्रावण शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 30 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज गुलाथ छ। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा शिशुको प्राण रक्षार्थ 7 घण्टा, अनमीको मुखबाटै कृत्रिम श्वास शीर्षकको खबर तस्वीर सहित प्रकाशित छ। स्वास्थ्य केन्द्रमा निशासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार 7 घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल हुनुभएको छ। बैतडीको सिगास गाउँपालिका 4 कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउनु भएको हो। गत बिहिबार स्वास्थ्य केन्द्रमा प्रसूति व्यथा लागेर आउनुभएकी सोही वडाकी 20 वर्षीय लक्ष्मी धामीले राति 9:33 निशासिएको अवस्थामा शिशु जन्माउनु भएको थियो। शिशुले श्वास फेर्न नसकेपछि राति 9:30 बिहान 4 बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताउनुभयो। उहाँले भन्नुभयो, आधारभूत स्वास्थ्य केन्द्रमा कृत्रिम श्वास दिन एउटा एम्बु बेग बाहेक कुनै उपकरण थिएन। यो पनि नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम श्वास दिएर बचाउन सफल भए। सुविधा भएको अस्पताल लैजान गाउँमा बाटोघाटो र यातायातको सुविधा छैन। स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण पनि छैनन्। अहिले नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य केन्द्रबाट घर फर्काउनुभएकी सुत्केरीलाई नियमित जाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताउनुभयो। उहाँले आफूले गरेको कार्यले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले चौतर्फी प्रशंसा पाउँदा खुशी लागेको बताउनुभयो। अनमी पुजारा स्वास्थ्य केन्द्रमा करारमा कार्यरत रहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताउनुभयो। उहाँले अनमी पुजाराको उच्च मूल्यांकन भएको बताउनुभयो। उहाँले भन्नुभयो, अनमी पुजाराले निकै ठूलो हिम्मत राखेर शिशुको ज्यान जोगाउनुभयो। उहाँले शिशुको स्वास्थ्य अवस्थाका बारेमा राति नै फोन मार्फत जानकारी गराउनु भएको थियो। रातिको समय भएकाले हेलिकप्टरबाट उद्धार गर्न सम्भव भएन। अन्यन्त्र पठाउन पनि 8-10 घण्टा हिँडेर मात्र सड़कमा पुग्न सकिने अवस्था छ। यस्तो संकटका बेला रातभरि जागराम बसेर शिशुको ज्यान बचाउनुभयो, उहाँलाई धन्यवाद छ। शिशुको प्राण रक्षार्थ 7 घण्टा, अनमीको मुखबाटै कृत्रिम श्वास शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गौरवको रानी जमारा सिंचाई आयोजना बन्यो कृषिमा क्रान्ति शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। पूर्वी कैलालीमा कृषि क्रान्ति फैलाउने अपेक्षासहित शुरू गरिएको बहुप्रतीक्षित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाका दोस्रो चरणका काम सम्पन्न भएका छन्। विश्व बैंक र नेपाल सरकारको 27 अर्ब लागतमा सन् 2010 आयोजना शुरू भएको हो। आयोजनाको दोस्रो चरणका काम सकिएसँगै 14,000 बढ़ी हेक्टरमा 12 मा सिंचाई सुविधा पुगेको छ। 4.71 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। पहिलो चरणमा कर्णाली चिसापानीमा मुख्य इन्टेक बनाइयो। मूल नहर र परम्परागत रूपमा सञ्चालन हुँदै आएको रानी जमारा कुलरिया सिंचाई कुलोको विकास र विस्तार गरियो। दोस्रो चरणमा लम्की चुहा नगरपालिकाका 3 वडामा सिंचाई पुर्याउन लम्की शाखा नहर निर्माण गरिएको हो, जसको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गर्नुभएको छ। आयोजनाले नहरको पानी प्रयोग गरी जानकी गाउँपालिका 9 कटासेमा 4.71 मेगावाटको विद्युत उत्पादन गरेको छ। आयोजनाले कृषि क्षेत्रको विकासका लागि कृषि कार्यक्रम कार्यान्वयन एकाइ समेत सञ्चालन गरिरहेको छ। एकाइबाट आधुनिक कृषि प्रणालीको विकास, व्यावसायिक तरकारी तथा फलफूल खेती, आय आर्जन, कृषि सहकारी मार्फत बिउ बीजन उत्पादन र प्रवर्धनमा सहयोग पुर्याउँदै आएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट घरेलु महिला श्रमिक रोक्दा शोषण र ठगी झनै बढ्यो शीर्षकको खबर प्रकाशित छ। महिलालाई घरेलु श्रमका लागि विदेश जान सरकारले 9 वर्षदेखि रोक लगाइरहेको छ, तर नेपाली महिला घरेलु श्रममै अवैध तरिकाले विभिन्न मुलुक जाने क्रम चलिरहेको छ। वैदेशिक रोजगारीमा यस्तो अवैध प्रवेशले महिलामाथि शोषण र ठगी झनै बढ़ेको सरकारी अध्ययनमा पाइएको छ। परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख राजदूत रामकाजी खड्काको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले घरेलु श्रमिकलाई रोक लगाउँदा महिला शोषण र ठगी झनै बढ़ेको निष्कर्ष निकालेको छ। समितिले तयार पारेको अन्तिम प्रतिवेदनमा घरेलु कामदारका रूपमा महिला गन्तव्य मुलुकमा जाने क्रम निरन्तर वृद्धि भइरहँदा सामाजिक सुरक्षा, उद्धार लगायतका प्रक्रिया जटिल बनेको उल्लेख छ। परराष्ट्र मन्त्री आरजू राणा, देउबा गृहमन्त्री रमेश लेखक र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी बीचको संयुक्त बैठकपछि परराष्ट्र मन्त्री स्तरीय निर्णयबाट गत 28 जेठमा खड्काको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरिएको थियो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकको अग्रपृष्ठबाटै डिजिटल कनेक्टिभिटीमा नेपालको सुधार शीर्षकको खबर लिँदैछौ। राष्ट्रसंघ मातहतको अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले डिजिटल संचार क्षेत्रमा प्रगति हासिल गरेको उल्लेख छ। डिजिटल विकास मापन भूपरिवेष्टित विकासोन्मुख देशमा केन्द्रित तथ्य र तथ्याङ्क शीर्षकको प्रतिवेदनमा नेपाल सहित समूह 2 परेका 11 देशको डिजिटल कनेक्टिभिटीको स्तर विश्वको औसत स्तरसँग मेल खाने उल्लेख छ। भूपरिवेष्टित विकासोन्मुख देश एलएलडीसी मध्ये नेपालले 1 उन्नत समूहमा आफ्नो स्थान सुरक्षित गरेको छ। प्रतिवेदनमा समूह 2 भित्र अर्मेनिया, भूटान, बोलोभिया, बोत्सावाना, इस्वाटिनी, किर्गिस्तान, लाओफिडियार, लोसोथो, पाराग्वे र तुर्कमेनिस्तान छन्। नेपाल, भूटान र लाओफिडियार न्यून विकसित देशका रूपमा पनि वर्गीकृत छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकबाट 84 महिला नै पहिला शीर्षकको खबर लिँदैछौ। गोलो घेरामा खचाखच भरिएको जिल्ला समन्वय समितिको हल, उपस्थितिमा स्थानीय तहका जनप्रतिनिधि सहित अधिकांश महिला। ब्यानरमा लेखिएको छ, देशव्यापी महिलावादी अनुपम अभियान। यसै क्रममा एक वृद्ध महिला कार्यक्रम स्थलमा आइपुग्नुभयो। सबैको चासो थियो, को हो उहाँ अनि के हो महिलावादी अनुपम अभियान। संचालकले अनौपचारिक रूपमा शुरू गरेको कार्यक्रमको शुरूमा बोल्दै सामाजिक व्यक्तित्व नागरिक आवाजका प्रमुख डाक्टर सुसन रिजालले संविधानले व्यवस्था गरे अनुसार जननिर्वाचित निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेका कारण अनुपम अभियानको शुरूआत गरेको बताउँदै सहभागिताका लागि धन्यवाद दिनुभयो। लगत्तै माइक समात्नुभएकी अनुपम अभियानकी परिकल्पनाकार तथा सामाजिक अभियन्ता रीता थापाले अनुपम अभियानबारे धारणा राख्नुभयो। उहाँले भन्नुभयो, अन्तरपुस्ता महिलावादी मंचको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा 2084 निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्य अनुसार 2080 2084 लागि अनुपम अभियान शुरू गरिएको हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। रागा भैंसीको मासु चीन निर्यात गर्ने उद्योगका लागि 20 अर्ब वैदेशिक लगानी स्वीकृत शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन थालेको भैंसीको मासु प्रशोधन फ्याक्ट्री का लागि 20 अर्ब रूपियाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। फ्याक्ट्री स्थापनाका लागि चीनको सिचुआन प्रान्त स्थित छेङदू जियान फूड कम्पनी लिमिटेडको 20 अर्ब रूपियाँ लगानी हालै उद्योग विभागमा स्वीकृत भएको हो। पहिलो पटक फ्याक्ट्री स्थापनाका लागि एउटै परियोजना मार्फत ठूलो रकम स्वीकृत भएको हो। विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख प्रशान्त बोहराले एउटै परियोजना सञ्चालनका लागि 20 अर्ब रूपियाँ लगानी स्वीकृत भएको जानकारी दिनुभयो। विभागका अनुसार स्वीकृत अनुमति पाएको 12 महिनाभित्रमा 6 अर्ब, 27 महिनाभित्र थप 10 अर्ब र 36 महिनामा थप 4 अर्ब रूपियाँ गरी 20 अर्ब रूपियाँ नेपालमा भित्राइसक्नुपर्ने सीमा निर्धारण गरिएको छ। हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पब्लिक लिमिटेडको सहायक कम्पनी छेङदू जियाद फूड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागि हो। यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। नयाँ पत्रिका दैनिकबाट गौतम बुद्ध रंगशाला निर्माण ढिलाइ हुँदा 15.5 करोड़ रकम फ्रिज शीर्षकको खबर लिँदैछौं। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य ढिला हुँदा संघीय सरकार, बागमती प्रदेश र भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रकम मध्ये 15.5 करोड़ भन्दा बढ़ी रकम फिर्ता भएको छ। संघीय सरकारबाट 7.34 करोड़, बागमती प्रदेशको 3.30 करोड़ र भरतपुर महानगरपालिकाको 5 करोड़ रकम फ्रिज भएको हो। निर्माणमा भएको ढिलाइका कारण लगभग 15.5 करोड़ रकम फिर्ता भएको महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो। कामको प्रगति अत्यन्त सुस्त रहेकाले गत आर्थिक वर्षको अन्त्यसम्म 2.49% मात्र प्रगति भएको छ। असारसम्म भौतिक प्रगति 30% पुगेको भए पनि समयमै काम सम्पन्न नहुँदा बजेट फिर्ता गर्नु पर्यो उहाँले भन्नुभयो। महानगरको समन्वयमा प्रदेश सरकार र संघीय सरकारबाट निकासा भएको रकम निर्माण कार्यमा प्रयोग हुन नसकेपछि रकम फिर्ता भएको हो। रकम फिर्ता हुनुको पछाडि कामदारको समस्याले पनि हो। आचार्यले भन्नुभयो, रोपाईको समयमा काम गर्नेहरू उतैतिर लागेपछि झनै समस्या आएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा शेयर बजार 3000 माथि जोगिएला उत्साह शीर्षकको खबर प्रकाशित छ। चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा गरिएका नीतिगत व्यवस्थाको प्रभाव अहिले शेयर बजारमा देखिन शुरू भएको छ। आर्थिक वर्ष शुरू भएको 2 साता नपुग्दै शेयर बजार 3000 बिन्दुमा पुगेको छ। लामो समयदेखि नेप्सेले 3000 बिन्दु पार गर्न संघर्ष गर्दै आएको छ। यसअघि 2078 भदौ 13 नेप्से हालसम्मकै उच्च 3198 बिन्दुमा पुगेको थियो। त्यसपछि ओह्रालो लागेको बजार मंगलबार 3002.07 बिन्दुमा पुगेको हो। कारोबारकै क्रममा मंगलबार 12:16 नेप्से 3028 बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा घटेर 3002 बिन्दुमा कायम भएको हो। चालू बजेट र मौद्रिक नीति शेयर बजार बढ़ाउने गरी हदैसम्म लचिलो बनेका थिए। यसमा पनि मौद्रिक नीति अझै खोकुलो बनेको छ। सम्भवत यसकै प्रभावले बजार बढ़न शुरू भएको हो। लितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी अहिले शेयर बजारमा उत्साह शुरू भएको जनाउँदै धेरै हौसिने अवस्था भने नभएको बताउनुहुन्छ। मौद्रिक नीतिले बैंकिङ क्षेत्र हुँदै शेयर बजारसम्मलाई सहज नीति लिएका कारण उत्साह आएको उहाँले बताउनुभयो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। भित्रियो चैते धानको दोस्रो उत्पादन शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। कैलालीको भजनी नगरपालिका तीनकी सीतादेवी चौधरी यति बेला धान काट्न व्यस्त हुनुहुन्छ। चैतमा रोपेको धान दोस्रो पटक काट्न उहाँ व्यस्त हुनुभएको हो। पहिलो चरणमा जेठमै धान भित्राएको भित्राउनु भएकी सीता दोस्रो पटक धान भित्राउन पाउँदा खुशी हुनुहुन्छ। यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रो पटक धान फलेको हो। उहाँ भन्नुहुन्छ, चैते धान लगाएका अधिकांश किसानलाई आज भोलि धान भित्राउन भ्याइ नभ्याइ छ। किसानले पहिलो पटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छ। अधिकांश किसान यति बेला धान भित्राउन खेतमा व्यस्त देखिएका छन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। जन्मदर बढ़ाउन चीनले बाबुआमालाई भत्ता दिने शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। जन्मदर घट्ने क्रम नरोकिएपछि चीनले बच्चा हुर्काउन बाबुआमालाई भत्ता दिने भएको छ। कुनै बेला जनसंख्या वृद्धि रोक्न एक सन्तानको नीति लिएको चीनले अहिले तीन सन्तानको नीति लिँदा पनि जन्मदर नबढ़ेपछि अभिभावकलाई बच्चा हुर्काउन भत्ता दिने योजना ल्याइएको हो। सोमबार चीन सरकारले राष्ट्रव्यापी रूपमा लागू हुने गरी अनुदान कार्यक्रम ल्याएको हो। चीनको राज्य परिषदका अनुसार सरकारले प्रति सन्तान प्रत्येक परिवारलाई हरेक वर्ष 3,600 युआन 503 अमेरिकी डलर दिनेछ। यो योजना छोराछोरी 3 वर्ष हुन्जेलसम्मका लागि र 3 जना सन्तानसम्मका लागि लागू हुने बताइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।